नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2080 साल भदौ महिनाको 6 गते बुधबार शुद्ध श्रावण शुक्ल पक्ष सप्तमी तिथि तदनुसार अगस्त 23 तारीक सन् 2023 नेपाल सम्बत 1143। सीआईबीले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा हिजो रायसहितको प्रतिवेदन बुझाएको छ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मुख्य खबरका रूपमा छापेका छन् भने यो सँगै राष्ट्रपति रामचन्द्र पौडेलले जनताका समस्याको समाधान गर्ने संसद सञ्चालन गर्न राजनैतिक दलहरूको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले विद्युतीय ऊर्जा मार्फत नेपालको अर्थतन्त्रमा क्रान्ति ल्याउन सकिने बताउनु भएको छ। संघीय संसदका दुवै सदनको गतिरोध हटाउने सन्दर्भमा सहमति जुटाउनका लागि सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक आज फेरि बस्ने भएको छ। यिनै प्रसंगलाई पनि आज प्रकाशित राष्ट्रिय दैनिकहरूले प्राथमिकता दिँदै खबर बनाएका छन्। कार्यक्रमको शुरूमा ललिता निवास प्रकरण सीआईबीले बुझायो प्रतिवेदन शीर्षकको गोर्खापत्रमा छापिएको मुख्य खबर लिएका छौ। झण्डै 700 पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सीआईबीले ललिता निवासको 200 रोपनी 9 आना 3 दाम मध्ये 143 रोपनी 6 आना 3 पैसा 3 दाम सरकारी जग्गा योजनाबद्ध रूपमा संगठित समूहले कृत्य गरेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ। 57 दिन लगाएर गरिएको अनुसन्धानमा 4 पूर्व मन्त्री सहित 238 जनालाई प्रतिवादी बनाएर 17,35,00,00,000 जरिवाना तथा 10 कैद सजाय गर्न माग गरिएको छ। सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज आचार्यले ललिता निवासको सरकारी जग्गा 4 चरणमा योजनाबद्ध रूपमा संगठित गिरोहले कृत्य गरी हिनामिना गरेको पाइएको जानकारी दिनुभयो। 2049 सालमा जग्गा फिर्ताको नाममा 112 रोपनी 4 आना 1 पैसा, 2062 सालमा छुट जग्गा दर्ताका नाममा 12 आना 2 पैसा, 2067 सालमा सट्टा भर्ना गर्ने नाममा 25 रोपनी 7 आना 1 पैसा 1 दाम र 2079 सालमा नक्कली टिकिन्छा गुठी खडा गरी 4 रोपनी 14 आना 3 पैसा 3 दाम हिनामिना गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ भन्दै गोर्खापत्रले ललिता निवास प्रकरण सीआईबीले बुझायो प्रतिवेदन शीर्षकमा मुख्य खबर छापेको छ। अनुसन्धान प्रतिवेदनमा ललिता निवासको 143 रोपनी 6 आना 3 पैसा 3 दाम सरकारी जग्गा योजनाबद्ध संगठित रूपमा कृत्य भएको अनुसन्धानको निष्कर्ष रहेको छ भने 6 जनाले फिर्ता गरी ललिता निवासको 3 रोपनी 14 आना 2 दाम जग्गा गोर्खापत्रले छापेको छ। यता राजधानी दैनिकले यही प्रसंगलाई ललिता निवास जग्गा प्रकरणमा सीआईबीको निष्कर्ष, पूर्व प्रधानमन्त्री द्वय नेपाल र भट्टराई किनाराका साक्षी मात्रै शीर्षकमा मुख्य खबर छापेको छ। ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जग्गा कृत्य गर्ने कार्यमा पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाउन नहुने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ। आइतबार नेपाल र सोमबार भट्टराईको निवासमै पुगेर बयान कागजमा हस्ताक्षर गरेपछि सीआईबीले मंगलबार सरकारी वकिल कार्यालयमा 800 पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको हो। दुई पूर्व प्रधानमन्त्रीलाई गराइने यस्तो कागज सरकारी साक्षीलाई गराइन्छ। उनीहरूलाई सरकारी साक्षीका रूपमा अदालतले भविष्यमा बयान लिन सक्ने गरी अनुसन्धान प्रतिवेदन तयार गरेको हो भन्दै राजधानीले मुख्य खबर छापेको छ। यता नेपाल समाचार पत्रले ललिता निवास प्रकरणमा राजनैतिक दाउपेच, मुख्य निर्णयकर्तालाई बचाएर अभियोजन पत्र बुझाइयो शीर्षकमा मुख्य खबर छापेको छ भने आज अन्नपूर्ण पोस्टले निर्णयकर्तालाई चोख्याइयो 238 विरूद्ध मुद्दा शीर्षकमा मुख्य खबर छापेको छ। त्यस्तै कान्तिपुर दैनिकले ललिता निवास प्रकरण पूर्व उप प्रधानमन्त्री सहित 238 विरूद्ध मुद्दा चलाउन राय, मुलुकी ऐन 2020 र संगठित अपराध निवारण ऐन 2070 बमोजिमको कसुरमा मुद्दा चलाउन सिफारिश शीर्षकमा मुख्य खबर छापेको छ। बालुवाटार स्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्व मन्त्री र छ पूर्व सचिव सहित 238 जना विरूद्ध 18 अर्ब 35 करोड़ 95 लाख रूपियाँ बिगो माग दावी गर्दै प्रहरीले मुद्दा चलाउनु पर्ने राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ भन्दै कान्तिपुर अगाडि लेख्छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले करिब दुई महिना लगाएर तयार पारेको ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरेको हो। 2078 पुसमा पनि सीआईबीले कृतेका दफा लगाएर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाए पनि तत्कालीन सरकारले मुद्दाको अभियोजन नगरी सीआईबीमै फर्काएको थियो। यसपटक भने सीआईबीले 57 दिन लामो अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमै पेश गरेको छ। सरकारी वकिल कार्यालयले प्रतिवेदनमा उल्लेख तथ्य र प्रमाण केलाएर केही दिनमै अदालतमा अभियोजन गरिने जनाएको छ। 2075 फागुन 28 गते केपी शर्मा ओली नेतृत्वको मन्त्री परिषदले जग्गा हिनामिनाको छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो। जग्गा हिनामिना प्रकरणमा पूर्व उप प्रधान एवं भौतिक योजना मन्त्री विजय कुमार गच्छदार, पूर्व भूमि सुधार मन्त्री द्वय डम्बर बहादुर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्व भौतिक योजना राज्य मन्त्री संजय शाह, पूर्व सचिवहरू दीप बहादुर बस्नेत, छविराज पन्त, युवराज भूषाल, रविन्द्रमान जोशी, दिनेश्वरी अधिकारी, नारायण गोपाल मलेगो र 18 जना पूर्व सहसचिव सहित 238 विरूद्ध 18 अर्ब 35 करोड़ 95 लाख रूपियाँ सहित कैद र जरिवाना गर्नुपर्ने राय दिएको छ। प्रतिवादी बनाउन सिफारिश गरिएका पूर्व मन्त्रीहरू गच्छदार श्रेष्ठ र शाह माधव कुमार नेपाल नेतृत्वको मन्त्री परिषदका सदस्य हुनुहुन्थ्यो। अर्का पूर्व मन्त्री जोशी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाका भूमि सुधार मन्त्री हुनुहुन्थ्यो। उहाँहरूमाथि पनि बिगो कैद र जरिवानाको माग दावी गरिएको छ। ललिता निवास परिसरमा भएका जग्गा तर कृति र संगठित अपराधमा संलग्न नदेखिएका थप 48 जनालाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। पूर्व सचिव द्वय भूषाल र जोशीले भूमि सुधारमा रहँदा 2063 साल तका गुठीका नाममा सरकारी जग्गा लैजान टिप्पणी उठाउनु भएको थियो। हिनामिना प्रकरणमा मुछिएका तर हाल मृत्यु भएका राणा परिवारका तत्कालीन भोगाधिकारी रूकम शमशेर राणा सहित 21 विरूद्ध बिगो प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। कैद र जरिवाना सहितको सजाय सिफारिश गरिएका मध्ये मालपोतका खरिदारदेखि सचिवसम्मका कर्मचारी 108 जना छन्। त्यस्तै तत्कालीन वडा अध्यक्ष एक, नक्कली मोही 52, जग्गा हिनामिना साक्षी 63 जना, तत्कालीन भोगाधिकारी सुवर्ण शमशेरका नाति द्वय, हाटक शमशेर राणा र हिमाद्री शमशेर राणालाई पनि सजाय मागदावी लिन राय दिएको छ। ललिता निवास प्रकरण पूर्व उप प्रधानमन्त्री सहित 238 विरूद्ध मुद्दा चलाउन राय शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ। यो प्रसंगलाई नयाँ पत्रिका दैनिकले पनि ललिता निवास जग्गाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा 286 प्रतिवादी 18 अर्ब 36 करोड़ बिगो दावी शीर्षकमा मुख्य खबर छापेको छ भने नागरिक दैनिकले 238 जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिश, अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको 8 सदस्यीय टोली गठन शीर्षकमा मुख्य खबर छापेको छ। यसैबीच एकैसाथ ठूला प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी आमचासो र राजनैतिक दबावमा देखिएको छ भन्दै नागरिकले आक्रामक शुरूआत रक्षात्मक अन्त्य शीर्षकमा खबर छापेको छ। यही दबाव ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा छताछुल्ल भएको छ। गत असार 11 गते सीआईबीले दबंग शैलीमा एकाएक ललिता निवास जग्गा प्रकरणको फाइल खोतलेको थियो। त्यसको 57 दिनपछि मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाउँदा ऊ रक्षात्मक अवस्थामा पुगेको देखिएको छ। सीआईबी अनुसन्धान प्रतिवेदनमा सार्वजनिक चासो र राजनैतिक क्षेत्रले सिर्जना गरेका दबावहरू प्रष्ट देखिएको छ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबी अनुसन्धान जुन तहमा स्वतन्त्र हुनु पर्थ्यो हुन सकेन। सत्ता र राजनैतिक दलको दबाव अनुसन्धानमा कहीँ न कहीँ परेको देखिन्छ। पूर्व डीआईसी हेमन्त मल्ल भन्नुहुन्छ, आक्रामक शुरूआत रक्षात्मक अन्त्य नागरिकले अग्रपृष्ठमा छापेको छ। अब अर्को प्रसंग, राष्ट्रपतिद्वारा दलहरूसँग छलफल गोर्खापत्रले अग्रपृष्ठमा छापेको प्रसंग हो यो। राष्ट्रपति रामचन्द्र पौडेलले जनताका यावत समस्याको समाधान गर्ने सार्वभौम थलो संसद सञ्चालन गर्न राजनैतिक दलको ध्यान आकर्षण गराउनु भएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेतासँग राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको छलफलमा राष्ट्रपति पौडेलले संसद सुचारू गराउन दलबीच जारी संवाद सार्थक हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सुशासनका पक्षमा दलहरूसँग उभिन नसक्दा समाज नै भ्रष्टीकरणतर्फ उन्मुख हुने हो कि भन्ने सर्वत्र चिन्ता भइरहेका बेला सार्वभौम संसद सुशासन प्रत्याभूत गराउन सबैलाई बाध्य पार्ने थल हो भनेर सिद्ध गर्न दलहरूलाई सुझाव दिनुभयो। राष्ट्रपतिले संविधानको पालना संरक्षण र राष्ट्रिय एकताको प्रवर्धन गर्ने जिम्मेवारी राष्ट्रपतिलाई दिएको बताउँदै संविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ आफू चिन्तित भएको पनि बताउनु भएको थियो। राष्ट्रपतिद्वारा दलहरूसँग छलफल गोर्खापत्रले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केपी ओलीबीच सम्बन्धमा खटपट देखिएको छ भन्दै राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमाले गर्यो बहिष्कार। राष्ट्रपति रामचन्द्र पौडेलको अभिव्यक्ति र सक्रियताप्रति एमाले अध्यक्ष ओली असन्तुष्ट भन्दै नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको यो प्रसंग हो। निर्वाचनपछि नयाँ राष्ट्रपति चयन भएको छ महिनामै शीतल निवास र बालकोट बीच सम्बन्धमा खटपट देखिएको हो। राष्ट्रपति चयन भएको पाँच महिनापछि मात्रै उहाँहरूबीच पहिलो भेटवार्ता भएको थियो। सम्बन्धमा आएको खटपटकै कारण एमाले राष्ट्रपति पौडेलले मंगलबार आह्वान गर्नुभएको सर्वदलीय बैठक बहिष्कार गरेको छ भन्दै नयाँ पत्रिकाले छापेको छ। यसैबीच संघीय संसदका दुवै सदनको गतिरोध हटाउने सन्दर्भमा सहमति जुटाउनका लागि सत्ता साझेदार र प्रमुख दलबीचका शीर्ष नेताको बैठक बुधबार बस्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदको काम कार्यवाही सुचारू गर्नका लागि प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्ने गरी निर्णायक संवाद गर्न शीर्ष नेताहरू छलफलमा जुट्नुहुने भएको हो। उहाँले प्रतिनिधि सभाका राष्ट्रिय मान्यता प्राप्त दलबीच सोमबार सम्पन्न बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार नै जाँचबुझ आयोग ऐन 2026 अनुसार आयोग गठन गर्ने सन्दर्भमा शीर्ष नेताबीच छलफल हुने बताउनुभयो। सुन तस्करी छानबिन गर्न आयोग गठन हुने अन्तिम रूप दिन बाँकी शीर्षकमा गोर्खापत्रले छापेको छ। यो प्रसंग दलहरूबीचको सहमति अनुसार आयोगको कार्यविधि तयार गर्न समितिले मस्यौदा करिब करिब टुंग्याएको छ। शीर्ष नेताहरूबीच छलफल भएपछि अन्तिम निर्णय हुनेछ गोर्खापत्रले छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय ऊर्जा मार्फत नेपालको अर्थतन्त्रमा क्रान्ति ल्याउन सकिने बताउनु भएको छ। चितवनको भरतपुर दुई आँपटारीमा निर्माण भएको भरतपुर सब स्टेशनको मंगलबार उद्घाटन गर्नुहुँदै उहाँले देशभित्र बढ़ीभन्दा बढ़ी विद्युत खपत गरी जनताको जीवनस्तर उकास्नु पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुहुँदै चुलोदेखि विद्युतीय सवारी साधन संचालनसम्ममा विद्युतको उपभोग गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा विद्युतीय क्रान्ति ल्याउन सकिने बताउँदै देशभित्र खपत बढ़ाउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। भारतसँगको समझदारीपछि बांगलादेशसँग विद्युत व्यापार गर्न ढोका खुलेको छ। यसका लागि पहिलो पटक नेपाल भारत र बांगलादेश बीच त्रिपक्षीय समझदारी पनि भएको छ। ऊर्जा मार्फत अर्थतन्त्रमा क्रान्ति सम्भव प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। प्रधान न्यायाधीश श्रेष्ठले पदबहाली गर्नुभएको छ, यो प्रसंगलाई पनि आज प्रकाशित राष्ट्रिय दैनिकहरूले अग्रपृष्ठमै छापेका छन्। प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पदबहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै श्रेष्ठले सर्वोच्च अदालत पुगेर पदबहाली गर्नुभएको हो। श्रेष्ठले प्रधान न्यायाधीशका रूपमा 2081 असोज 20 गतेसम्म कार्यभार सम्हाल्नुहुनेछ। संसदीय सुनवाईबाट अनुमोदन भए लगत्तै श्रेष्ठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको थियो। नियुक्तिपछि मंगलबार शपथ ग्रहण समारोह सम्पन्न भएको हो। शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत उपस्थित हुनुहुन्थ्यो। प्रधान न्यायाधीश श्रेष्ठले अदालतमा विचाराधीन पुराना मुद्दा फर्सुट गर्न आफ्नो प्रतिबद्धता रहेको भएको सुनवाईका क्रममा व्यक्त गर्नु भएको थियो। प्रधान न्यायाधीश श्रेष्ठद्वारा पदबहाली गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। यही प्रसंगलाई सकसबाट उदाएर सर्वोच्चको शिखरमा शीर्षकमा अग्रपृष्ठमा अन्नपूर्ण पोस्टले पनि छापेको छ। त्यस्तै गरी नागरिक दैनिकले पनि प्रधान न्यायाधीश श्रेष्ठले सम्हाले कार्यभार शीर्षकमा अग्रपृष्ठमा यो खबर छापेको छ। सर्वोच्च अदालतले विदेशी नागरिकलाई जथाभावी थुनेको भन्दै अध्यागमन विभागको निर्णय विरूद्ध परमादेशको आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयालको संयुक्त इजलासले विदेशी नागरिकलाई काठमाडौँ सुन्धाराको जगन्नाथ देवल कारागारमा कानून विपरीत थुनेको भन्दै आफ्नै देश फिर्ता पठाउने गरी परमादेश जारी गरेको हो। सर्वोच्चले सरकारी वकिलको राय नलिइकन नेदरल्याण्डका नागरिक विरूद्ध अध्यागमन विभागबाट जारी भएको कैदी पूँजी समेत बदर गरेको छ। विदेशीलाई जथाभावी नथुन्न परमादेश नागरिकले अग्रपृष्ठमा छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले आज सम्पादकीयमा उठाएका छन्। कोशीको किचलो शीर्षकमा नागरिकले छापेको छ, लोकतन्त्र शासन व्यवस्था मात्र होइन यो अभ्यास पनि हो, असल अभ्यासले लोकतन्त्रलाई सर्वग्राह्य बनाउँछ, यसमा जालझेल र तिगडम हुँदा अभ्यास आफैमा विवादास्पद बन्दै जान्छ। कोशी प्रदेश सरकारले विश्वासको मत लिने बेलामा देखिएको खेलले कुनै पनि अर्थमा आशा जगाएको छैन, यो तहको अविश्वसनीय खेलले सम्पूर्ण दलको भूमिकालाई शंकाको घेरामा पारेको छ। संघीय संसद दुई दुई पटक विघटन गरेको र संसद चल्न समेत नदिएको एमालेको अभ्यास मुलुकले महसुस गरेकै छ, त्यही किसिमको अभ्यास एमाले कोशीमा फेरि गरेको छ भन्दै नागरिकले सम्पादकीयमा उठाएको छ। न्यायालयमा 14 महिना नेतृत्व गर्ने गरी विश्वम्भर प्रसाद श्रेष्ठले 31 प्रधान न्यायाधीशका रूपमा मंगलबार जिम्मेवारी सम्हाल्नु भएको छ। पछिल्लो डेढ़ वर्षमा 16 महिना भन्दा बढ़ी कायम मुकायम नेतृत्वमा चल्दा न्यायालय यति बिथोलियो कि आज आफ्नो साग जोगाउन संघर्षरत छ। बिचौलियाको चलखेल, मुद्दा छिनोफानोमा ढिलासुस्ती, न्यायाधीशकै विवादास्पद भूमिका जस्ता कारणले आम नागरिकमा अदालतप्रति विश्वास खस्कँदै गएको थियो। पृष्ठभूमिका बीच नेतृत्वमा आइपुग्नुभएका श्रेष्ठ सामु तमाम विसंगति अन्त्य गरेर न्यायालयको गरिमा बिउताउने मुख्य चुनौती छ, जुन उहाँका लागि अवसर र जिम्मेवारी दुवै हो। न्यायालयको संकट हर्ने अवसर शीर्षकमा कान्तिपुरले सम्पादकीय उठाएको छ। विभिन्न अपराधमा संलग्न बाल बालिका देशका विभिन्न बाल सुधार गृहहरूमा राखिएका छन्। उनीहरूको मनस्थिति सुधार गरी असल नागरिक बनाउन र बाल मस्तिष्कमा कारागारको असर नपार्न सुधार गृहमा राख्ने गरिएको हो। तर मध्यपुर थिमी नगरपालिका दुई सानो छिमी स्थित बाल सुधार गृहमा भएको घटनाले बाल सुधार गृहको व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ, जहाँ राखिएका बाल बालिकाको व्यवस्थापनमा बाल सुधार गृहहरूले गम्भीर लापरवाही गर्ने गरेको पनि यो घटनाले देखाएको छ। बाल सुधार गृहको गोलमाल कथा अन्नपूर्ण पोस्टले सम्पादकीयमा उठाएको छ। नेपालको भौगोलिक हिसाबले सबैभन्दा ठूलो तर जनसांख्यिक हिसाबले सबैभन्दा सानो प्रदेश हो कर्णाली। हिमाली र पहाड़ी विभागका प्राकृतिक सम्पदा संस्कृतिले पूर्ण कर्णाली नेपालकी पुरानो खस सभ्यताको मूल थलो हो। जड़ीबुटीको भण्डार यहाँ नै नेपालको सबैभन्दा गहिरो ताल से फोक्सुण्डो र रारा ताल छन्। प्राचीन सभ्यता, अनेक जड़ीबुटी, सुन्दर भौगोलिक दृश्य, जलसम्पदाको धनी कर्णाली मानव विकास सूचकांकमा नेपालको सबैभन्दा पछाडि परेको छ। प्रधानमन्त्रीले कर्णाली विकासलाई आफूले सधैँ प्राथमिकतामा राखेको बताएर कर्णालीवासीलाई उत्साही बनाउनु भएको छ। गरीबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाउनु भएको छ। जल, जमीन, पर्यटन, जड़ीबुटी, वेशभूषा, भाषा, संस्कृतिमा रहेको अपार सम्भावनालाई तीन तहकै सरकारको समन्वयमा दोहन गर्न सक्दा नै कर्णाली लिन होइन दिनका लागि हात पसार्ने अवस्थामा पुग्नेछ। पर्यटकीय क्षेत्रको पूर्वाधार विकास प्रवर्धन, जड़ीबुटी प्रशोधन र प्रवर्धन, औद्योगिक क्षेत्र स्थापना, माथिल्लो कर्णाली नलगाड लगायत जलविद्युत आयोजनाको शीघ्र सञ्चालनले कर्णालीको सामर्थ्य देखाउन मदत पुग्नेछ। अब कर्णालीलाई दुर्गम भन्ने मानसिकता नै बदलेर राज्य संयन्त्र एवं निजी क्षेत्र त्यहाँको पूर्वाधार विकासमा लाग्नु आवश्यक छ भन्दै कर्णाली समृद्धि सपना शीर्षकमा गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। स्याउमय बनेको जुम्लामा किसान बिर्खबहादुर सार्की रहर लाग्दो स्याउ बगैँचामा डुल्दै र स्याउको संरक्षण गर्दै गर्दा कृषिसँग सम्बन्धित निकाय भने त्यहाँ पुग्न सकेका छैनन्। आफ्नो बगैँचामा भएको उत्पादन कसरी जोगाउने र गुणस्तरीय बनाई बजारमा पठाएर मनज्ञ आमदानी लिने भन्ने सुरमा बिर्खबहादुर छन्। यसले देशलाई पनि आर्थिक उन्नतिका लागि टेवा पुर्याउँछ भन्ने कुरामा उनको हिक्का नहोला पनि तर देशको धराशायी हुँदै गएको अर्थतन्त्र के गरी उभो लाग्छ भनी जिम्मा पाएको सरकार र सरकारी निकाय भने किसान सार्की जस्तो चिन्तित कर्मशील र आशावादी भने छैनन्। उनीहरूका प्रतिनिधि किसान रमाउने गाउँ र ठाउँमा छैनन्। कृषि विकासमा जोड़ दिउ भन्दै राजधानीले सम्पादकीयमा छापेको छ। कर्णालीको उपल्लो डोल्पालाई चीनसँग जोड्ने दुई नाका बन्द भएको चार पाँच वर्ष भएको छ। कोविड महामारी शुरू भएपछि चीनले बन्द गरेका क्याटो र मरिम नाका अझै खुलेका छैनन्। यी दुई नाकामा सदियौंदेखि व्यापारिक मेला लाग्दै आएको थियो। राजनैतिक रूपमा नेपाल र चीनबीच कुनै ठूलो विवाद नदेखिए पनि पछिल्ला केही वर्षदेखि चीनसँगको व्यापारिक सम्बन्धमा निकै उतार चढ़ाव आइरहेको छ। नाका संचालनमा चिनिया उदासीनता शीर्षकमा कारोबारले सम्पादकीय छापेको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब केही प्रसंगहरू छोटकरीमा। अत्यधिक उत्परिवर्तन सहितको कोविड 19 को नयाँ भेरिएन्ट BA.2.86 विश्वभरि फैलन सक्नेमा चिन्ता र चासो बढ़ेको छ। तीन महादेशमा देखिएको यो भेरिएन्टले सन् 2021 को शुरूमा दक्षिण अफ्रिकामा देखिएको तथा केही समयमा विश्वभर फैलिएको ओमिक्रोन भेरिएन्टको स्मरण गराएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्टले हाल विभिन्न मुलुकमा फैलिरहेका EG5 लगायतका प्रजातिसँग प्रतिस्पर्धा गर्नेछ। कोरोना नयाँ प्रजाति BA.2.86 विश्वभरि चासो र सतर्कता नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। गत आर्थिक वर्ष नेपालमा खुद 5,96,13,00,000 रूपियाँ मात्र प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ। कुल 7,76,86,00,000 रूपियाँ विदेशी लगानी भित्रिए पनि 1,80,73,00,000 रूपियाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी 5,96,13,00,000 रूपियाँ देखिएको छ। गत आर्थिक वर्ष 327 उद्योगमा 38,40,75,00,000 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। 297 साना 25 मझौला र 5 ठूला उद्योगमा विदेशी लगानीको बाचा अघिल्लो आर्थिक वर्षदेखि नै प्रत्यक्ष विदेशी लगानी कम भित्रन थालेपछि सरकारको लचिलो नीति विदेशी लगानी प्रतिबद्धता 38 अर्ब भित्रियो 7 अर्ब कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा खबर छापिएको छ। स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिन स्थापित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान सुस्ताएको छ। सरकारले तल्ला संरचना खोसेर कार्य प्रकृतिसँग मिल्ने वैदेशिक सहायताको अर्को कार्यक्रम सञ्चालन गरेपछि प्रतिष्ठान कमजोर बन्दै गएको हो भन्दै नयाँ पत्रिकाले सुस्तायो जनप्रतिनिधिलाई प्रशिक्षण दिने स्थानीय विकास प्रतिष्ठान शीर्षकमा खबर छापेको छ। अर्थ मन्त्रालय र अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच 6 वर्ष अघि भएको मिलेनियम च्यालेन्ज सम्झौता कम्प्याक्टको पूर्ण रूपमा लागू हुने मिति तोकिएको छ। गत साउन 31 गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिको सञ्चालक समिति बैठकले भदौ 13 ईआईएफ मिति तोकेको हो। 6 वर्षपछि कार्यान्वयनमा जाँदै एमसीसी कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। र नेपालमा यस वर्ष एक त धान रोपाई हुने क्षेत्रफल घटेको छ, त्यसमाथि पनि कम क्षेत्रमा मात्र धान रोपाई सम्पन्न भएको छ भन्दै राजधानीले घट्यो धान रोपाई हुने क्षेत्र, 92% क्षेत्रमा मात्र रोपाई, उत्पादन घट्ने मूल्य बढ़ने निश्चित शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।